أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. آموزش فلسفہ میں ہماری بحث معرفت شناسی کے باب میں چل رہی ہے، اور اس وقت ہماری بحث جو ہے وہ درس نمبر 12 میں کتاب کے مطابق چل رہی ہے. اس کے اندر بعض مقدماتی اور بنیادی بحث کو جو ہے وہ بیان کرتے ہیں، اس کے بعد معرفت شناسی کے جو اصلی مسائل ہیں اس میں داخل ہو جاتے ہیں. بنیادی مسائل جو مقدماتی تھے 11ویں درس میں بیان ہوئے، 12ویں کے ابتدا میں جو ہے انہوں نے بیان کیے کہ جن کی طرف پچھلی درس میں جو ہے وہ اشارہ ہوا ہے. ایک سوال یہاں پر اٹھا تھا، اس کا جواب بیان کر رہے تھے، وہ یہ تھا کہ آپ نے پہلے کہا تھا کہ فلسفہ جو ہے وہ کسی بھی علم کا محتاج نہیں ہے، لیکن آپ یہاں پر آ کر یہ کہہ رہے ہیں کہ جب تک آپ معرفت شناسی نہیں پڑھیں گے فلسفے کی نوبت ہی نہیں آتی. فلسفہ معرفت شناسی کے اصولوں کو استعمال کرتا ہے اپنے مسائل حل کرنے کے لیے، تو اس کا مطلب یہ ہے کہ فلسفہ جو ہے وہ معرفت شناسی کا محتاج ہے. تو یہ آپ کی جو ہے وہ دو قسم کی باتیں ہیں کہ جو آپس میں ملتی نہیں ہیں. تو جواب اس کا یہ دیا تھا کہ پہلا نقطہ یہ ذہن میں رکھیں کہ فلسفہ جن قضایا سے استفادہ کرتا ہے مسائل کو حل کرنے کے لیے، وہ قضایا بدی ہی ہیں. پس ان مسائل کو جب وہ استفادہ کر رہا ہے اور وہ قضایا بدی ہی ہیں، تو یہاں پر احتیاج نام کی کوئی چیز صدق نہیں کر سکتی. اور پھر یہ بیان کیا تھا کہ حقیقت میں جو قضایا علم منطق یا معرفت شناسی میں بیان کیے جاتے ہیں، جو توضیحات منطق کے اندر بیان کی جاتی ہیں، معرفت شناسی میں بیان کی جاتی ہیں، وہ حقیقت میں تنبیہی توضیحات ہیں، استدلالی نہیں ہیں. کہ تفصیل سے اس کے اوپر ہماری گفتگو ہوئی تھی، اس کو تکرار نہیں کرنا. کیا مطلب تنبیہی ہے اور استدلالی نہیں ہے؟ یعنی اگر انسان جو ہے وہ اس کا ذہن اگر ان حقائق کی طرف توجہ کرے تو عقل انسان جو ہے استدلال کے بغیر ہی اس کو درک کر لیتی ہے اور اس کی تصدیق کر دیتی ہے. تو معرفت شناسی کے جو بنیادی مسائل ہیں وہ ایسے ہی ہیں، علم منطق کے اندر بھی جو بنیادی مسائل ذکر ہوتے ہیں وہ بھی ایسے ہی ہیں. اس کی ایک مثال یہاں پر ذکر کرتے ہیں. مثلا کہتے ہیں کہ بدیہی ترین قضایا جو ہمارے پاس موجود ہیں، ایک قضیہ اس میں کون ہے؟ تناقض کا محال ہونا ہے. تناقض کا محال ہونا بدیہی ترین قضیہ ہے. اور نہ صرف یہ کہ تناقض جو ہے یہ محال نہیں ہے، بلکہ یعنی بعض نے جو ہے وہ شبہ کرنے کی کوشش کی ہے کہ تناقض جو ہے نہ صرف یہ کہ محال نہیں، بلکہ کیا ہے؟ تناقض کا ہونا تمام حقائق کی بنیاد بنتا ہے. اب دیکھیں بدیہی ترین قضیے کے اندر بھی کیا ہے؟ شبہ موجود آیا. اب اس شبہے کا ہونا اس قضیے کو بدیہی ہونے سے خارج نہیں کرتا، درست ہے؟ آپ نے منطق مظفر امید ہے پڑھی ہوگی، آپ پڑھ چکے منطق مظفر یا مثلا منطق کی کوئی اور کتاب پڑھی ہو؟ اس میں خوب منطق کے اندر ایک بحث جو ہے وہ یہی پائی جاتی ہے، منطق مظفر میں زیادہ واضح انداز میں بیان ہوا ہے. تو اس میں آ کر جب بدیہی کی بات ہو رہی ہوتی ہے تو وہاں پر ایک یہ نقطہ بھی بیان کیا جاتا ہے کہ बदीही व नजरी का मिला क्या है। मतलब कहा जाता है कि बदीही तफक्कुर का मोहताज, नजरी जो है वो तफक्कुर का मोहताज होता है और बदीही बगैर तफक्कुर के हासिल हो जाता है। और तफक्कुर से मुराद यहां क्या है, हमारी इस्तेदलाल, ना कि तफक्कुर आम माना के अंदर के तामुल कर लेना या उसके अंदर थोड़ा सी जहमत कर लेना, तवज्जो कर लेना। हम उर्फ में उसको भी तफक्कुर कहते हैं, लेकिन मंतिक में तफक्कुर जो है वो इस्तेदलाल को कहते हैं। तो वहां जब बदीही की बात हो रही है तो बयान करते हैं कि बदीही पांच अवामिल ऐसे हैं कि जिनके होने की वजह से बदीही बदीही ही रहता है, उसको नजरी नहीं बनाते। एक ही चीज क्या है, मसलन आपको उस बदीही की तरफ तवज्जो जरूरी है। अगर इंसान उसकी तरफ तवज्जो ना करे तो शायद इंसान उसका जवाब ना दे पाए। मिसाल के तौर पे इस वक्त आप कमरे में यहां मौजूद हैं, मैं आपसे कहता हूं कि इस कमरे में कितनी खिड़की हैं। अगर आपने तवज्जो ना की हो पहले से तो क्या है, आप सोचने पड़ जाएंगे कि मसलन पता नहीं क्या है, कितना है। अब ये जो सोचना आपने शुरू कर दिया और थोड़ा सा मसलन इधर उधर नजर दौड़ानी शुरू कर दिया, आप कहना नहीं ये बदी ही नहीं रहा, चूंकि आपने तो फौरन जवाब ही नहीं दिया। आपके लिए तो काबिले अभी फौरन फौरन आपके लिए तो वाज़े नहीं था। तो कहते हैं कि बदी ही जो कजिया होता है उससे अगर तवज्जो हटी हुई हो किसी भी वजह से, और तवज्जो हासिल करने के लिए अगर कोई फेल अंजाम दिया जाए कि जो इस्तेदलाल से हट गए हो, इस्तेदलाल नहीं होना चाहिए, तो वो अमल उस बदीही को नजरी में तब्दील नहीं करता। मतलब आप जो है वो आपसे पूछे जिस कमरे में कितनी खिड़कियां, आप थोड़ा सा सर उठाएंगे, थोड़ा सा कोशिश करेंगे, कोशिश करने के बाद मसलन आप कहेंगे कि इसमें मसलन जो है वो एक खिड़की मौजूद है। तो अब ये जो आपने थोड़ा सा वर्क तो किया है, आपने सर उठाया, इधर उधर देखा मसलन, तो ये अमल जो है इंसान उस कजिए को बदीही से नजर ही नहीं बनाता। और एक और नुकता के जो हमारे इसके साथ भी मरबूत है वो ये कि वहां पर ये तज़क्कुर दिया हुआ है, अगर बदीही के बारे में कोई शुबहा ईजाद कर दिया जाए तो वो शुबहा उस कजिए को नजर ही नहीं बनाता। जैसा कि अभी हमारी बहस भी चल रही है कि असले अदम तनाकुज़ ये बदीही तरीन असल है, कानून है, इज्तिमा उन नकीज़ेन मुहालुन के दो नकीज़ें आपस में नहीं मिल सकती, इनका इज्तिमा मुहाल है, मुमकिन ही नहीं है, अक्ल इसको तस्लीम ही नहीं करती है। ये कजिया जो है वो बदीही, बदीही तरीन कजिया है। अब अगर इसके बारे में कोई शुबहा ईजाद कर दे, जैसा कि मौजूद है बाज मादियत पसंदी के कायलीन अफराद ने अपने फलसफे को साबित करने के लिए इसके अंदर शुबा ईजाद किया, जैसे डायलेक्टिक मटेरियलिज्म का अगर मुताला करेंगे जाकर तो वो इस चीज के कायल है कि ना सिर्फ ये कि तनाकुज और तजाद जो है वो इस कायनात में मुहाल नहीं है, बल्कि क्या है, असास व बुनियाद है हकायक तक पहुंचने की, कि आप तनाकुज के कायल हों कि इनका इज्तिमा मुमकिन है और तजाद का इज्तिमा मुमकिन है, इसको आप माने। अब ये शुबा है हमारी नजर में और हकीकत में शुबा है कि आपने सही तरीके से तनाकुज को तसव्वुर ही नहीं किया, चूंकि सही तरीके से तसव्वुर नहीं किया शुबे में मुबतला हो गए हो। अब मैं क्या करता हूं, इसके इस शुबहे को बरतरफ करने के लिए कुछ ना कुछ तो मैं काम करूंगा, इस्तेदलाल करूंगा उसके सामने लाकर। अब ये शुबहा बरतरफ करने के लिए जो मैं इस्तेदलाल कर रहा हूं, तो ये इस्तेदलाल मेरा करना उस असल कजिया जो कि बदीही तरीन है उसको नजरी नहीं बनाएगा। क्यों? इस वजह से कि मैं जो इस्तेदलाल कर रहा हूं वो असल तनाकुज को साबित करने के लिए नहीं कर रहा कि तनाकुज मुहाल है, इसकी दलील ये है, ना ये नहीं है, मैं दलील लेकर आ रहा हूं इसलिए ताकि इस बंदे के जहन में जो शुबहा मौजूद है वो शुबहा खत्म कर दूं मैं। پس شبہ ختم کرنے کے لیے جو استدلال آپ کر رہے ہیں وہ اگر بدیہی قضیے کے بارے میں شبہ ہو تو وہ بدیہی قضیہ کبھی بھی نظری نہیں بن سکتا۔ بس یہ نقطہ حتماً اپنے ذہن کے اندر رکھیں، آپ جب کسی سے گفتگو کریں گے جو مادیت پسندی کے مبنے کو مانتا ہوگا، جب بات کریں گے کہ یہ تو بدیہی ہے اور آپ سے وہ پوچھے گا بدیہی کا ملاق کیا ہے، آپ کہیں گے بدیہی جو ہے وہ قضیہ وہ واضح اور روشن ہوتا ہے، اس کو استدلال کی ضرورت نہیں ہوتی، تو وہ آپ کو دسیوں مثالیں لا کر دے دے گا کہ فلانے نے تناقض کے محال ہونے پر فلانی دلیل دی ہے، تناقض کے محال ہونے پر فلانی دلیل دی ہے، تو استدلال تو وہ کر رہے ہیں تو یہ بدیہی کیسے ہو سکتا ہے؟ تو اس کا جواب یہ کہ یہ جو استدلال کیا جا رہا ہے یہ استدلال اس شبہے کو برطرف کرنے کے لیے کیا جا رہا ہے، نہ کہ تناقض کا اجتماع محال ہے اس قضیے کو ثابت کرنے کے لیے جو ہے وہ استدلال کیا جا رہا ہے۔ اس کی عبارت پڑھی تھی ہم نے، آپ کو یاد ہے یہی جو جملہ میں نے اولن والا ہے؟ ہاں ٹھیک ہے، وہ پڑھ لیا، صحیح ہے، درست ہے۔ اب آگے چلتے ہیں، یہ جب ہم نے بات کر لی، تھوڑی سی میں نے وضاحت اس لیے کر دی چونکہ بہت توجہ طلب نقطہ ہے، معلوم ہونا ضروری ہے اس کا۔ ہاں ٹھیک ہے، صحیح ہے۔ اب اس کے بعد اگلا مطلب جو ہے اسی سے ریلیٹڈ جو ہے وہ آیت اللہ مصباح بیان کرتے ہیں، کہتے ہیں کہ پس یہ جو ہم، اب کیا ہو گیا، ہم نے یہ بیان کر دی کہ علم منطق میں جو مطالب موجود ہیں، معرفت شناسی میں جو مطالب بیان کیے جاتے ہیں وہ کیا ہے، بدیہی ہیں۔ اگر اس کے بارے میں کوئی توضیحات دی بھی جا رہی ہیں تو وہ توضیحات تنبیہی حیثیت رکھتی ہیں، استدلالی حیثیت نہیں رکھتی ہیں۔ تو فرماتے ہیں اس کا پس نتیجہ یہ نکلتا ہے کہ منطق کے مطالب کو مسائل کہنا، معرفت شناسی کے مطالب کو مسائل کہنا، یہ جو ہے تسامحی ہے۔ حقیقت میں مسئلہ نہیں ہے، وہ مسئلہ اسے کہتے ہیں کہ جس کو اس بات کی ضرورت ہو، اور ہم کہہ رہے ہیں کہ علم منطق کے اندر جو مطالب ہیں یا علم معرفت شناسی میں جو مطالب ہیں وہ کیا ہے، بدیہی ہیں، اس بات کی ان کو ضرورت نہیں ہے۔ ہاں چونکہ شبہات اس کے بارے میں موجود ہیں لہذا ہم الگ علم میں اس کے اوپر گفتگو کرتے ہیں، ہماری وہ گفتگو کرنا وہ اس کو نظری نہیں بناتا چونکہ شبہات کو ہم برطرف کرنا چاہ رہے ہیں، وائلہ اس ان تمام چیزوں کو ہم جو ہے وہ، مثلا ایک بندہ آ کر کہتا ہے کہ حس جو ہے وہ کیا ہے، خطا کرتی ہے، پس حس سے جو چیز بھی حاصل ہوتی ہے وہ بھی غلط ہے، ہم واقعے تک پہنچ ہی نہیں سکتے۔ بدیہی ترین چیز ہے کہ حس ہی کے ذریعے ہم نے واقعے تک پہنچنا ہے۔ اب یہ کیا کر رہا ہے، مغالطے کی وجہ سے حس کو راستے کے طور پر نہیں مان رہا کہ یہ واقعے تک لے کر جاتا ہے۔ ہم آ کر کیا کریں گے، ہم اس کے مغالطے کو کشف کرنے کی کوشش کریں گے، ہم کہیں گے نہیں تمہارے اس بات کے اندر یہ غلطی موجود ہے، اس کو اگر تم حل کر لو تو کوئی بھی عاقل انسان اس بات میں تردید نہیں کر سکتا کہ آپ واقعیت تک پہنچ سکتے ہیں اس کے ذریعے، کہ بات آئے گی ابھی ہمیں تفصیل سے بات کریں گے اس کے اوپر۔ حس واقعے تک پہنچاتی ہے، ہاں صد در صد، آپ یہ نہیں کہہ سکتے کہ حس ہمیشہ واقعے تک پہنچاتی ہے، نا خطا کے قائل ہیں، کہ بعد میں بھی یہ تفصیل سے بات آئے گی اس میں، خطا کے قائل ہیں، لیکن یہ خطا ہونا اس بات کی دلیل نہیں ہے کہ یہ واقعے تک پہنچاتی ہی نہیں ہے، یہ مغالطے پر مبتنی ہے۔ مغالطے کو برطرف کرنے کے لیے ہم آ کر توضیحات دیتے ہیں۔ اب یہ اس کا مطلب یہ نہیں ہے کہ حسیات جو ہیں وہ نظری ہو گئی ہیں، حسیات کو بدیہی نہیں ہونا چاہیے، نہیں حسیات بدیہی ہیں۔ تو فرماتے ہیں بس مسائل کہنا علم منطق کے مطالب کو، معرفت شناسی کے مطالب کو، یہ مسامحہ ہے، یا صاحب شبہہ کے ساتھ چلنا ہے، کیونکہ جس کو یہ اعتراض ہے، جس کے ذہن میں یہ شبہہ ہے موجود کہ تناقض جو ہے وہ جائز ہے، اس کا مجتمع جمع ہونا، اب یہ اس کو مسئلہ سمجھ رہا ہے چونکہ شبہ ہے، وہ کہتا ہے میرے لیے ثابت کرو، اگر محال ہے تو ثابت کرو، हम कहते हैं मुहाल है, ये बदीतरीन कजिया है, लेकिन उसके जहन में शुबा आ गया है, वो कहते हैं साबित करो। अब वो चूंकि इसको मसअला समझ रहा है, हम कहते हैं चले हम बेउनान मसअला इस पर बहस करते हैं, उसको जवाब देने की कोशिश करते हैं। तो ये जो हम मसअला कह रहे हैं उसको, ये मसअला उसके साथ चलने की वजह से है कि इसको हम जवाब दें उसी की जबान में, उसी के तरीके को मद्देनजर रखते हुए। वाला अगर हकीकत को मद्देनजर आप रखेंगे तो हकीकत में इसको मसअला कहना ये दुरुस्त नहीं है। ये एक मतलब था कि जो उन्होंने यहां पर बयान किया था, और पहले जवाब में ये नुक्ता रह गया था इसलिए बयान कर दिया। इसके बाद आ जाते हैं दूसरा जवाब यहां बयान करते हैं। खूब दूसरा जवाब ये देते हैं कि फलसफा जो मंतिक के कवायद और मारिफत शनासी के उसूल की तरफ मोहताज है, वो किस वजह से है कि इंसान अपने इल्म के बारे में इल्म हासिल करना चाहता है। क्या मतलब इसका, इसको पहले मैं मिसाल के जरिए समझाता हूं, फिर ये मतलब जो आपके लिए वाजह हो जाएगा। मसला अभी मैं क्या, हमने क्या मतलब पिछले पहले जवाब में क्या जवाब दिया, क्या मतलब बयान किया हमने, हमने कहा कि इल्म मंतिक के जो मतालिब हैं वो बदही हैं, दुरुस्त है। इल्म मंतिक का एक मतलब जो है, एक मसला जो है, एक अब मसला जो कह रहे हैं ये दिक्कत अकली की वजह से नहीं कह रहे, अब ये जहन में रहे आकर के तसामुही मसला कह रहे हैं। इल्म मंतिक के अंदर एक जो मसला बयान होता है वो ये है कि अगर आप इस्तिदलाल करना चाहते हैं तो वो क्या है, शिकल अव्वल में होना चाहिए, दुरुस्त है। इस्तिदलाल की चार शक्लें हैं, इसको अशकाल अरबा के नाम से याद करते हैं, कयास बाब कयास में जाकर बहस होती है, इल्म मंतिक में उसकी तौजीहात मौजूद है, मैं उसकी वजाहत यहां नहीं बयान करूंगा। तो कहते हैं कि शक्ल अव्वल में आपका अगर इस्तिदलाल होगा तो ये यकीनी यकीनावर होगा अगर तमाम शरायत के साथ हो। क्यों कहते हैं, क्योंकि शक्ल अव्वल जो है वो बदीही तरीन जो है वो शक्ल है, दुरुस्त है। कैसे बदीही तरीन है, कहते हैं आप किसी भी इंसान को जाकर देख लें, वो अपनी जिंदगी में बल्कि एक ही दिन के अंदर, बल्कि एक ही घंटे के अंदर, वो अपनी बात के अंदर शक्ल अव्वल से इस्तिफादा कर रहा होगा। एक दास्तान भी मौजूद है सुकरात के बारे में है, सुकरात के अफलातून कोई भी इनमें से है, भारत उस्ताद शागिर्द नहीं है, इन दोनों में से कोई एक था, इल्म मंतिक की तदरीस की उन्होंने अपने शागिर्द को, तदरीस करने के बाद अपने शागिर्दों को कहा कि जाओ बाजार में और देखो लोग क्या कर रहे हैं। तो वो लोग शागिर्द उसके गए, उन्होंने देखा लोगों को, वापस आए तो उस्ताद ने पूछा कि क्या देखा, लोग क्या कर रहे थे, कहते हैं कुछ भी नहीं भाई, अपनी मामूल की जिंदगी गुजार रहे थे, कोई खरीद रहा है, कोई बेच रहा है, कोई मसलन इस तरीके से। उन्होंने कहा तुम्हें मंतिक समझ में नहीं आई है, दोबारा मंतिक पढ़ो। फिर एक सिलसिला चलाया मंतिक पढ़ाने का। अब जब ये वाला सिलसिला खत्म हुआ दोबारा दूसरी दफा, तो अब फिर कहा कि जाओ लोगों को देखो कि वो क्या कर रहे हैं। तो अब शागिर्दों को पता था कि मसलन कोई चीज भूल चूक हो गई थी हमारी और हम उसको सही जज नहीं कर पाए थे, इस दफा हमने जो है वो सही तरीके से देखना है कि लोग क्या कर रहे हैं, उनकी वो खुरदो फरोश को नहीं देखना, उसकी और उनकी गुफ्तगू को देखना है हमने जाके। उन्होंने जाके देखा, आकर कहा कि ये लोग तो मंतिक इस्तेमाल कर रहे हैं, कोई शक्ल अव्वल से इस्तेफादा कर रहा है, कोई बुरहान खुल्फ से इस्तेफादा कर रहा है, कोई फलानी चीज से इस्तेफादा कर रहा है, तो ये पूरी लोग तो मंतिक से इस्तेफादा कर रहे हैं। तो उस्ताद ने कहा कि हाँ अब तुम्हें मंतिक समझ में आ गई है, यानी मंतिक के अंदर जो मसाइल बयान किए जाते हैं वो इस हद तक जो हैं वो बदी ही हैं। फिर हम पढ़ते क्यों हैं, इसके ये एक अलग बहस है कि वो यहां पर अभी बयान एक नुक्ते की तरफ इशारा कर रहे हैं आगे, कि अगर इंसान शुबहात में मुबतला ना हो तो ये कजाया ये उसूल ये कवायद जो मंतिक और मारिफत शनासी के हैं इससे इंसान इस्तिफादा कर रहा होता है, उसको इल्म भी नहीं होता कि मैं कौन सा कायदा इस्तिफादा कर रहा हूं। मतलब एक बंदा जो है अपनी बात को साबित करने के लिए इस्तिदलाल कर रहा है, मसलन आप गुफ्तगू चल रही है बैठक लगी हुई है, बैठक में जनाब आपकी गुफ्तगू शुरू हो गई, अब आप एक बात साबित करना चाह रहे हैं, आप दलील लेकर आ रहे होते हैं। मंतिक पढ़ा हुआ बंदा बैठ के बता सकता है कि आपने जो ये इस्तेदलाल किया है वो कौन सी शक्ल थी, शक्ल अव्वल थी, शक्ल सानी थी मसलन आगे, लेकिन वो इस्तेफादा कर रहा होता है अपनी जिंदगी में। तो अब जब शुबहात के अंदर इंसान मुब्तला हो जाता है तो अब वो उसको बदीही मानने से इनकार कर देता है। अब इन कवायद की तरफ तवज्जो करना इंसान को उन शुबहात से निजात दिला देता है, क्योंकि आप जब उसूलों को अच्छे तरीके से तो तमाम तफासील और जुज़ियात के साथ जब उसको एक इल्म में जाकर पढ़ लेंगे उसकी तौज़ीहात को, तो अगर शुबहा मौजूद होगा आपके लिए बरतरफ हो जाएगा कि हाँ ये फलानी जगह पे शुबहा मौजूद था जिसकी वजह से मैं इसको नहीं मान रहा था, जिसकी वजह से मैं इसका इनकार कर रहा था आकर। तो फरमाते हैं कि फलसफा जो मारिफत शनासी या मंतिक के उसूलों की तरफ बाज़ुकात एहतियाज पैदा करता है वो इस वजह से नहीं है कि फलसफा हकीकतन मोहताज है और वो उसके साथ मसाइल अपने हल कर रहा है, ना, वो इस वजह से ताकि अपने इल्म के बारे में इल्म हासिल कर सके। एक बंदे को पता है, इल्म इल्म है तो वो इस्तेदलाल कर रहा है उन बदीही कजाया से, लेकिन तवज्जो नहीं है उसकी तरफ, इल्म में भी इल्म नहीं है, अपने इल्म के बारे में इल्म नहीं है, यानी अपने इल्म की तरफ तवज्जो नहीं है कि मैं ये क्या कर रहा हूं, इसके बारे में उसकी तवज्जो नहीं होती। तो ये इल्म पढ़ने के बाद क्या हो जाता है, या आप मसलन जो है वो फलसफा जब इन कवायद से इस्तेफादा करता है तो उसको तवज्जो दिला देता है कि देखो ये एक कायदा मौजूद है और इस कायदे के तवसुत से हम आकर क्या कर रहे हैं, फलाना मसले को हल कर रहे हैं और ये कायदा तुम अपनी जिंदगी में अमल कर रहे हो इसके ऊपर, वो तवज्जो पैदा कर लेते हैं। अच्छा ये ऐसे, तो बस फलसफे का जो मोहताज होना है ये हकीकतन मोहताज होना नहीं कहलाता। इबारत देखें, बाकी मतलब इबारत में हल करते हैं। वसानियन, दूसरा जो जवाब है कि नियाज फलसफा बे उसूल मंतिक व मारिफत शनासी दर हकीकत बराए मुजाफ करदन इल्म, कहते हैं कि फलसफे का मोहताज होना मंतिक के उसूल और मारिफत शनासी के उसूल की तरफ हकीकत में क्या है, इल्म को मुजाफ करना है। क्या मुराद इल्म को दो बराबर करना है, मुजाफ से मुराद यानी दो बराबर करना है, बे इस्तेलाह बराए हुसूल इल्म बे इल्म है, यानी इस्तेलाही तौर पर अगर कहें तो हम ये कहेंगे कि हम अपने इल्म के बारे में इल्म हासिल करना चाहते हैं, तोजी आन के कहते हैं, वजाहत करते हैं इस मतलब की ताकि सबके लिए वाजे हो जाए। कसी के जहनेश मशूब बेशुबहात ना बाशद, जिसका जहन शुबहात के अंदर मुबतला ना हो, मीतवानद बराए बिसियारी अज मसाइल इस्तेदलाल कुनद, तो बहुत सारे मसाइल से वो इस्तेदलाल करता है, वह बे नताइज यकीनी हम बेरसद, और मुमकिन है कि वो उन इस्तेदलालों के जरिए क्या है यकीनी नताइज तक भी पहुंच जाए, वह इस्तेदलालातिश हम मुंतकी मुंतबिक बर उसूल मंतकी बाशद, और जो इस्तेदलाल उसने किया है वो इस्तेदलाल भी मंतिक के कवायद के मुताबिक हो, ऐसा भी हो सकता है, बेदून इनके तवज्जो ही दाश्त बाशद, बगैर इसके कि अभी उसने तवज्जो ही नहीं है, चूंकि उसने मंतिक पढ़ी नहीं है, उसको पता ही नहीं है मैं क्या कर रहा हूं, मसलन तवज्जो क्या नहीं है, मसलन इन इस्तेदलाल दर कालेबे शिकले अव्वल बयान जो दे, बस उसको पता ही नहीं है कि ये जो मैंने इस्तेदलाल किया है ये शिकले अव्वल के कालेब में सांचे में मैंने बयान किया है, वह शरायत आंचीस्त, अच्छा उस शिकले अव्वल की अगर आप इन इस्तेदलाल करना है और शिकले अव्वल के अंदर इस्तेदलाल करना है तो उसकी शरायत क्या है, कोई पता नहीं है इसको। ये एक मतलब था कि मसलन इसका तवज्जो नहीं है, अब क्या करता है इसकी तरफ तवज्जो जो है वो फलसफा दिलाता है इनको इनके मबाहिस को इस्तेफादा करते हुए, या तवज्जो ही दाश्ते बाशद के अकली वजूद दारद, दूसरा मोरद बयान कर रहे हैं कि इंसान की ये तो तवज्जो है कि अकल है कि इन मुकद्दमात रा दर्क मी कुनद, कि ये अकल का क्या काम है, ये अकल क्या करती है, इन मुकदमात को दर करती है, वह सेहत नतीजे ये आनहारा मी पजीरद, और फिर उसके क्या है सही नतीजे को क्या है वो कबूल कर लेती है अकल, वह असुए दीगर, ये तो एक तरफ था, अब दूसरी तरफ वो कहते हैं आ जाएं ये मारफ़त शनासी की तरफ लेकर आ रहे हैं, पहले मंतिक की तरफ था, मेरे ख्याल में मारफ़त शनासी की बात करते हैं इसमें। अस्व दिगर मुमकिन कसी बराए ए बताल असालत अकल या मेटाफिजिक दस्त बे इस्तदलालाती बे जनंद व ना खुद आगा अज मुकद्दमात अकली व मेटाफिजिकी इस्तेफादे कुनंद। कि एक इंसान जो है वो अकल की अहमियत को कमरंग करना चाहता है, अकल की हैसियत को मान नहीं रहा, उसको रद्द करना चाहता है। तो हम देखते हैं कि जो अकल या मेटाफिजिक के मसाइल को या मेटाफिजिक के अंदर अकल की अहमियत को कम करने के लिए इस्तिदलाल कर रहे होते हैं, उनका वो इस्तिदलाल खुद क्या होता है, अकली मुकद्दमात पर मुश्तमिल होता है। यानी इस कदर बदीही मसाले हैं कि जिनसे ये जान छुड़ाना चाहते हैं उनसे जान नहीं छूट रही है, रद्द कर रहे हैं। और इस्तिफादा किससे कर रहे हैं, उन्हीं कवायद से जिन कवायद से आप रद्द करना चाहते हैं, जिन कवायद को आप रद्द करना चाह रहे हैं। मिसाल देते हैं, या बराए इब्ताल कवायद मंतिक बर असास कवायद मंतकी इस्तिदलाल कुरान। कवायद मंतिक को वो बातिल करना चाह रहा है, लेकिन इस्तिफादा किसके लिए, कौन से कवायद से कर रहा है बातिल करने के लिए, खुद इल्म मंतिक के कवायद से। या हत्ता बराए ए बताल मुहाल बूदन तनाखुज ना खुद आगा बे खुद इन असल तमस्सुक निमायंद। या एक बंदा आकर असल तनाखुज के मुहाल होने को रद्द करना चाह रहा है, तो कहते हैं कि ये जब रद्द कर रहा है, रद्द करने में क्या कर रहा है, वो दलील लेकर आ रहा है कि ये दलील है कि असल तनाखुज मुहाल नहीं है। तो ये इस्तिदलाल की जड़ के अंदर खुद ये कायदा मौजूद है। कैसे कैसे पता चलेगा आपको, आप अगर उसको ये कहेंगे कि बावजूद इसके कि तुम्हारा इस्तिदलाल सही है, बातिल है, वहीं पर सीखपा हो जाएगा। ये कैसे, एक तरफ से तुम कह रहे हो मेरा इस्तिदलाल ठीक है, दूसरी तरफ से कह रहे हो गलत है, तो हम उससे कहेंगे तुम यही तो साबित नहीं, यही तो साबित करना चाह रहे हो ना कि तनाकुज मुहाल नहीं है। खुद तनाकुज क्या है, सही और बातिल, ये दोनों तनाकुज हैं, मुतनाकिज हैं, ये सही और बातिल मिसदाक हैं तनाकुज के। तुम कह रहे हो कि तनाकुज मुहाल नहीं है, यानी जमा हो सकता है, तो ठीक है, इस तुम्हारे मबने के मुताबिक तनाकुज जो है वो मुहाल नहीं है, तुम्हारा इस्तिदलाल बावजूद इसके के सही है, दर ऐन हाल के सही है, बातिल है, नहीं मानेगा। इसका मतलब क्या है, इसका मतलब ये है कि जिस इस्तिदलाल के जरिए वो तनाकुज के मुहाल होने को रद्द कर रहा है, उसी इस्तिदलाल में किस कायदे से इस्तिफादा कर रहा है, तनाकुज मुहाल है। चनान के अगर बे ईशून गुफ्ते शवाद, जैसा कि उसको अगर कहा जाए इन इस्तिदलाल शुमा दर ऐन हाल के सही अस्त बातिल अस्त, तुम्हारा इस्तिदलाल बावजूद इसके के सही है बातिल है, नाराहत मी शवाद, ये नाराहत हो जाएगा। वह आन रहा हमल बर इस्तेहजा नमायंद, और क्या करेगा, तुमने मसखरा कर रहे हो मेरा, अगला बंदा फिर आगे से यूं ही कहेगा। पस दरवाके नतीजा लेते हैं, नियाज इस्तिदलालात फलसफी बे उसूल मंतकी या उसूल शनाख्त शनासी अज कबील नियाज मसाइल उलूम बे उसूल मौजूआनीस्त। के फलसफा या इस्तिदलाल फलसफी जो बाज़ औकात मुहताज हैं उसूल मंतकी की तरफ या उसूल शनाख्त शनासी की तरफ, मारिफत शनासी की तरफ, तो वो इस तरीके से नहीं है जैसा कि उलूम के मसाइल उसूल मौजूआ के मोहताज होते हैं। उसूल मौजूआ से क्या मुराद है, उसूल मौजूआ यानी मबादी तस्दीकिया के जो नजरियों, जेन में बिठा लें इसको, उसूल मौजूआ की तरह नहीं है ये, बल्कि नियाजी सानवी व नजीर नियाज कवाद इन उलूम बे खुदे आनहाज, बल्कि क्या है, ये सानवी एक एहतियाज है ना कि हकीकी। और क्या है, कवायद का, इन उलूम के कवायद का मोहताज होना खुद अपनी तरफ, यानी बराए मुजाफ शुदन इल्म و حصول تصدیق دیگری متعلق به ان تصدیقات می باشد، یعنی ہم یہ تصدیق کرنا چاہتے ہیں کہ مجھے اس کا پتہ ہے، مجھے پتا ہے کہ تناقض محال ہے، مجھے پتا ہے کہ شکل اول کیا ہے، مجھے پتا ہے کہ شکل اول کی شرائط کیا ہیں۔ یہ کام جو ہوتا ہے اس کو کہتے ہیں علم بے علم، علم کو دو برابر کرنا۔ تو حقیقت میں فلسفہ جب ان قواعد سے استفادہ کر رہا ہوتا ہے تو یہی علم بے علم مراد ہوتی ہے، نہ کہ حقیقتا نیاز۔ چنان کے در مورد بدیہیات اول، یعنی اس گفتے میں شود کہ نیاز بے اصل محال بودن تناقض دارند و معنی صحیح آن ہمین است۔ یعنی دیکھیں اس جملے کو میں تھوڑا سا وضاحت کر دوں تاکہ مطالعہ کرنے والے بندے کے لیے آسان ہو کہ آیت اللہ مصباح یہاں کیا کہنا چاہتے ہیں۔ دیکھیں آپ کو ایک بحث ملے گی معرفت شناسی کے اندر، اور علم منطق میں بھی اس کا تکرار کرتے ہیں، وہ یہ ہے کہ آپ کوئی بھی استدلال کرنا چاہتے ہیں تو وہ استدلال محتاج ہے قاعدے کا، جس کو کہتے ہیں کہ اجتماع نقیزین محال ہے۔ اس کے بغیر کوئی بھی انسان نتیجے تک نہیں پہنچ سکتا۔ اور جیسا کہ ابھی مثال دی بھی آپ کو کہ ایک بندہ استدلال کر رہا ہے اور یقین سے کہہ رہا ہے کہ اس کا نتیجہ یہ ہے کہ تناقض مثلا محال ہے یا محال نہیں ہے مثلا، درست ہے، وہی کہہ رہا تھا نا، یا آپ خود جب اپنے مطلب کو بیان کر رہے ہیں اور یقینی طور پر کہہ رہے ہیں مجھے یقین ہے کہ یہ موقف درست ہے، کیوں؟ میرے پاس یہ دلیل ہے۔ اب اس دلیل نے آپ کو کیا کیا ہے؟ یقین تک پہنچایا ہے۔ آپ اس وقت تک یقین کی منزل پر فائز نہیں ہو سکتے جب تک کہ آپ قائل نہ ہوں کہ تناقض محال ہے، اجتماع تناقض محال ہے۔ خوب یہ بات آپ سنتے ہیں، اب کوئی بندہ آ کے آپ کو کہے گا کہ ہمیں عوام کتنی زیادہ استدلال کر رہی ہے، تمام عوام کو آپ اگر مد نظر رکھیں، حتیٰ جو پڑھا لکھا طبقہ بھی ہے وہ بھی علم منطق تو پڑھا ہی نہیں ہوتا، وہ استدلال کر رہا ہوتا ہے، اس استدلال کے ذریعے وہ نتیجے تک بھی پہنچ رہا ہوتا ہے، یہ نتیجہ بھی یقینی حاصل کر رہا ہوتا ہے وہ، لیکن اگر اس سے پوچھیں کہ اجتماع نقیزین محال ہے تو اس کی کوئی توجہ نہیں ہوتی اس کی طرف۔ تو آپ کیسے کہہ رہے ہیں کہ تمام استدلالات جو ہیں وہ محتاج ہیں قاعدہ عدم تناقض کے؟ درست ہے، تو اس کا جواب کیا ہے؟ اس کا جواب یہ ہے کہ ضروری نہیں ہے کہ ایک بدیہی چیز ہو، جیسا کہ بدیہی اولی عدم تناقض ہے، اس کی طرف توجہ ہو۔ توجہ ہونا ضروری نہیں ہے، لیکن وہ اپنے کلام میں ضمناً اس کو مانے ہوئے ضرور ہوتا ہے۔ اس کی علامت کیا ہے؟ ابھی آپ کی خدمت میں بیان کی ہے کہ اگر وہ تناقض کو محال نہ سمجھے تو اس کا مطلب یہ ہے کہ صحیح اور باطل اکٹھا ہو سکتا ہے، لیکن جب ہم اس کو کہتے ہیں کہ تمہارا استدلال باوجود اس کے کہ صحیح ہے باطل بھی ہے تو مانتا ہی نہیں ہے، کہتے تم میرا مذاق اڑا رہے ہو، اس کا مطلب یہ ہے کہ یہ مانتا ہے کہ تناقض محال ہے۔ دیکھیں آپ عبارت، کہتے چنان کے در مورد بدیہیات اولیہ نیز گفتے می شود کہ نیاز بے اصل محال بودن تناقض دارند۔ بدیہیات اولیہ جتنے بھی بدیہیات ہیں وہ سب کے سب اس اصل تناقض کے محتاج ہیں۔ مثلا آپ کہتے ہیں کہ کل اپنے جز سے بڑا ہوتا ہے، تو یہ آپ اس وقت مانیں گے کہ جب آپ پہلے ایمان رکھتے ہوں کہ تناقض محال ہے، کیونکہ آپ اس پر ایمان نہیں رکھیں گے تو کیسے کہہ سکتے ہیں کہ یقینی طور پر کہ کل اپنے جز سے بڑا ہوتا ہے؟ درست ہے، بات سمجھ میں آئی آگا نہیں؟ درست، وہ معنی صحیح ہے آن ہمین است، اس کا صحیح معنی یہی ہے۔ کیا معنی ہے ہمین است؟ ہمین است سے مراد یہ ہے کہ وہ بندہ اب شعور میں رکھتا ہے اس مطلب کو، درست ہے توجہ نہیں ہے اس کی لیکن استفادہ کر رہا ہے، اس کا استفادہ کرنا ہی جو ہے وہ کافی ہے کہ یہ محتاج ہے اس کا۔ اور وہ بدیہیات اولیہ چونکہ محتاج ہیں اصل عدم تناقض کے، وہ بدیہیات نظری میں تبدیل نہیں ہوتے. راز ہے زیرا روشن است کہ نیاز قضایہ بدیہیہ بے این اصل از قبیل نیاز قضایہ نظری بے قضایہ بدیہی نیست، کیونکہ واضح و روشن ہے کہ بدیہی قضایہ کا اصل عدم تناقض محال ہونے کی طرف محتاج ہونا یہ اس طرح نہیں ہے جس طرح کے نظری قضایہ بدیہی قضایہ کی طرف محتاج ہوتے ہیں، ایسا نہیں ہے یہ. مثلا اگر میں کہتا ہوں کہ کل اپنے جز سے بڑا ہے تو یہ محتاج ہے کہ اس سے پہلے آپ ایمان رکھیں، مانتے ہوں کہ اصل عدم تناقض محال ہے، اس کو مانتے ہوں آپ آ کر، تو اب کل اپنے جز سے بڑا ہے یہ محتاج ہے کس کا؟ اصل عدم تناقض کا. تو کہتے ہیں یہ اور جس طریقے سے مسائل نظری بدیہی قضایا کی طرف محتاج ہوتے ہیں یہ آپس میں ایک جیسی احتیاج نہیں ہے، اس کی احتیاج حقیقی ہے کیونکہ اس کو اس بات اپنا چاہیے مجھے ثابت کرو، تو لہذا وہ بدیہی قضایا کی طرف جاتے ہیں اس کو ثابت کرنے کے لیے. الکل اعظم من الجز، وہ اس لیے محتاج نہیں ہے اصل عدم تناقض کا کہ یہ نظری بن جائے، نظری ہے، اس بات کی ضرورت ہے، دلیل کی ضرورت ہے نا، دلیل کی ضرورت نہیں ہے، اس کو تصور کر لیں تو تصدیق کافی ہو جاتی ہے. لیکن یہ ہے کہ اصل عدم تناقض کی طرف محتاج ہے. تو بدیہی کا بدیہی کی طرف محتاج ہونا یہ اس قضیے کو نظری نہیں بناتا، نقطہ یاد رکھیں، بدیہی کا بدیہی کی طرف محتاج ہونا بدیہی کو نظری نہیں بناتا. وگرنے فرقی بین قضایا بدیہی و نظری باقی نمی ماند، اگر آپ کہیں گے کہ ہر قسم کی احتیاج قضیے کو نظری بنا دیتی ہے تو پھر اس کا مطلب یہ ہے کہ ہمارے پاس تو کسی قسم کا کوئی قضیہ بدیہی ہے ہی نہیں ہے، پھر بدیہی اور نظری کے درمیان تو کوئی فرق ہی نہیں رہے گا، چونکہ بدیہی بالآخر بدیہی کی طرف محتاج ہوتا جاتا ہے بعض اوقات، تو بدیہی کا بدیہی کی طرف محتاج ہونا یہ اس کو نظری نہیں بناتا. بروازے پس یہ نقطہ انہوں نے یہاں پر بیان کیا ہے کہ ہم جو معرفت شناسی اور منطق کے مطالب سے استفادہ کرتے ہیں فلسفے کے اندر، وہ علم علم کے حیثیت سے ہے، بدیہی کو استفادہ کر رہے ہوتے ہیں ہم اپنے مسائل کو استفادہ کرنے کے لیے اور اس کی طرف توجہ کر رہے ہوتے ہیں، اس کے علاوہ حقیقی نیاز اور حقیقی احتیاج اس کے اندر نہیں پائی جاتی ہے. یہ مقدماتی بحثیں جو ہیں ہماری ختم ہو گئی ہیں. اس کے بعد امکان شناخت سے خود معرفت شناسی کے جو مسئلہ ہے اس کو شروع کر دیتے ہیں. میرا ارادہ تھا کہ اس کو شروع کر لیں لیکن چونکہ مطلب تھوڑا سا قابل توجہ تھا توضیح دینے میں وقت لگ گیا، وقت گزر گیا ابھی، تو انشاءاللہ کل والے درس میں اس کو شروع کریں گے. وصلی اللہ علی محمد وآل محمد.